तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार श्रोताबिन, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि कामारेगल मानिस र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोताबिन, हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको यो रेडियो कार्यक्रम बिहिबार आइतबार एसबीएस रेडियो 2 मा अपरान्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सकिन्छ। हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 मा अथवा चाहिँ एसबीएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र श्रोताहरूलाई कार्यक्रममा गीत सङ्गीत चाहिँ अलिक कम सुन्न पाइन्छ भन्ने लागिरहेको छ भने गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको छ, नाम चाहिँ नेपाली म्युजिक आवर, जहाँ चाहिँ नयाँ र सदाबहार गीतहरू तपाईँहरूलाई 1 घण्टासम्म सुन्न सक्नुहुनेछ। यो चाहिँ आउँछ एसबीएस साउथ एसियनमा सोमबार दिउँसो 2 देखि 3 बजेसम्म। र श्रोताबिन्द, अब चाहिँ आजको कार्यक्रममा प्रसारण हुने विषयवस्तुतर्फ पनि अलिकति ध्यान दिउँ र आजको सुरुमा कार्यक्रमको सुरुवातमा चाहिँ अस्ट्रेलियाका सप्ताहका प्रमुख समाचारहरू सुनाउनेछौँ। यसपछि भने अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीको विवाहका बारेमा पनि कुरा गरौँला। गत शनिबार अल्बनिजीले क्यानबेरा स्थित सरकारी निवासमा आफ्नी प्रेमिकासँग विवाह गरेका छन् र निकष्ट साथीभाइ र आफन्तहरू मात्र उपस्थित भनिएको उक्त वैवाहिक कार्यक्रम सकिएपछि मात्र उनको निवास द लजले केही फोटोहरू र एक भिडियो पनि सार्वजनिक गरेको थियो। वर्तमान प्रधानमन्त्रीको विवाहको चर्चा पनि कार्यक्रममा हुनेछ। यसै गरी नेपालको कुरा गर्दा चाहिँ यस हप्ता नेपालका प्रमुख घटनाहरू सुनाउनेछौँ। यसै गरी डायबेटिज अथवा मधुमेह वा सामान्य भाषामा चिनी रोग पनि भनिने स्वास्थ्य अवस्था के हो र यो रोगका बिरामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन् भन्ने बारेमा पनि कार्यक्रममा चर्चा गर्नेछौँ। साथै घरमा कसैलाई डायबेटिज भएको अवस्थामा चाहिँ अप्नाउनु पर्ने सतर्कताका बारेमा पनि कार्यक्रममा चर्चा गर्नेछौँ। यसै गरी लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान जारी रहँदा मेलबर्नमा दिदी बहिनी वुमन्स नेटवर्क अस्ट्रेलियाले गरेको कार्यक्रमतर्फ पनि यहाँलाई लिएर जानेछौँ, जहाँ चाहिँ विभिन्न वक्ताहरूले आफ्नो विचार राखेका थिए र कार्यक्रमका सहभागीसँग गरिएको कुराकानी पनि कार्यक्रममा प्रस्तुत हुनेछ। यसै गरी कार्यक्रममा चाहिँ आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व नेटिभ टाइटलका बारेमा पनि कुरा गर्नेछौँ। नेटिभ टाइटलको वास्तविक अर्थ के हो भन्ने जान्नका लागि चाहिँ यहाँले कार्यक्रमलाई सुन्नुपर्ने हुनेछ। अनि कार्यक्रमको अन्तिमतिर चाहिँ केही गीत सङ्गीतहरू पनि सुनेर मनोरञ्जन लिने प्रयास गर्नेछौँ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा लिएको छु। र केही सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने चाहिँ हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ र एसएमएस गर्ने नम्बर चाहिँ यहाँले टिपिराख्नु भएको छैन अथवा सेभ गर्नुभएको छैन भने चाहिँ एकचोटि सजिलो छ, म भन्छु, यहाँले टिप्नुहोला 0439799767 0439799767। अङ्ग्रेजीमा एकचोटि भन्न चाहन्छु 0439799767 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर हो र कार्यक्रममा भनौँ न प्रत्यक्ष प्रसारण भइरहेको समयमा प्राप्त भएका एसएमएस त हामीले पढेर सुनाउनेछौँ। यसपछि कार्यक्रम नभएको बेलामा प्राप्त भएका एसएमएसहरू पनि हामीले चाहिँ अर्को कार्यक्रममा समावेश गर्ने कोसिस गर्नेछौँ या प्रतिक्रियाका रूपमा लिनेछौँ। र यो बाहेक चाहिँ हामीसँग सोसल मिडियामा पनि हामीसँग जोड्न सकिनुहुन्छ यहाँहरू र फेसबुक, पहिला ट्विटर भनिने एक्स र इन्स्टाग्राममा चाहिँ हामी एसपिएस नेपालीको नाममा रहेका छौँ र युट्युबमा पनि हाम्रो उपस्थिति छ है। युट्युबमा चाहिँ एसपिएस साउथ एसियन भनेर यहाँले खोज्न सक्नुहुन्छ, त्यो नाममा हामी छौँ, जहाँ चाहिँ हाम्रा श्रोता अनि दर्शकहरूले चाहिँ पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुनेछ। र अब कार्यक्रममा ढिला नगरी आजको पहिलो प्रस्तुतितर्फ लागौँ र पहिलो प्रस्तुति चाहिँ अस्ट्रेलियाका प्रमुख यस हप्ताका प्रमुख समाचार सहकर्मी दिनिता रिसालबाट सुन्नतर्फ लागौँ।
त धन्यवाद कृष्णजी र श्रोताहरूलाई पनि चिसो चिसो मेलबर्नबाट न्यानो न्यानो नमस्कार. म दिनिता रिसाल र एसबीएस नेपालीमा अब पालो भएको छ गत सात दिनका प्रमुख अस्ट्रेलियन समाचारको मुख्य घटनाहरूमा. सन् 2035 लक्ष्य पूरा गर्न अझै धेरै गरिन बाँकी रहेको जलवायु परिवर्तन सम्बन्धी मन्त्रीको भनाई, महिला विरूद्ध हुने हिंसाबारे आवाज उठाउन एक अभिभावकको आह्वान र खेलकुदमा एएफएलडब्ल्यू ग्रान्ड फाइनलमा नर्थ मेलबर्नले रचे इतिहास. अब समाचार विस्तारमा. सन् 2035 लक्ष्य पूरा गर्न अस्ट्रेलियाले थप काम गर्नुपर्ने जलवायु परिवर्तन सम्बन्धी मन्त्री क्रिस बावनले बताएका छन्. सरकारले सन् 2030 सन् 2005 स्तरभन्दा 26 28 प्रतिशतसम्म उत्सर्जन घटाउने र सन् 2035 62 70% कटौती गर्ने राष्ट्रिय लक्ष्य तय गरेको छ.
For there to be a gap between projected emissions and a target 10 years into the future. That's why you set a target. And as new policies are developed and implemented, the emissions outlook improves. That's what a target is for, to drive new initiatives and work.
सिडनीको एक प्राइभेट स्कूलभित्र आफ्नो पूर्व प्रेमीद्वारा हत्या गरिएकी 21 लिली जेम्सका अभिभावकहरूले अस्ट्रेलियामा महिला विरूद्धको हिंसा रोक्न संवाद शुरू गर्न र गम्भीर कदम चाल्न आग्रह गरेका छन्। गत बिहिबार कोरोनर टेरेसा ओ सलिभनले जेम्सको मृत्यु सम्बन्धी अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्दा उनीहरूको सो भनाई आएको हो. जेम्सको मृत्यु अघि उनी दिनहुँ अनलाइन स्टकिङमा परेको खुलासा भएपछि प्रविधिलाई लिएर शिक्षा र चेतनाको झनै आवश्यकता रहेको म्याजिस्ट्रेट ओ सलिभन बताइन् र महिला विरूद्धको हिंसा रोक्न आम मानिसहरूलाई पनि आवाज उठाउनका लागि जेम्सका बुवा जेमी जेम्सले आग्रह गरेका छन्.
Lily had a life cut way too short, and not a day goes by that we don't think of her or wonder what we could have done to prevent this from happening. Please, if it's been a while since you talked about violence or abuse against women, whether that's home, at work, or with friends or in the community, please start that conversation. Awareness, education, and speaking up matters.
उता न्यू साउथ वेल्समा भने काइलीज बीचमा भएको घातक शार्क आक्रमणबारे थप विवरणहरू सार्वजनिक भएका छन्. क्राउडी बे नेशनल पार्क नजिकै कुनै निगरानी नभएको सो बीचमा दुई स्विस पर्यटकहरू शार्कको आक्रमणमा परेको र घटनास्थलमा प्यारामेडिकहरू पुग्दासम्म 35 हाराहारीमा रहेकी एक महिलाको मृत्यु भइसकेको न्यू साउथ वेल्स प्रहरीले जनाएको हो. सँगै रहेका 26 पुरूषको भने न्यू कासलको एक अस्पतालमा उपचार जारी रहेको प्रहरीले बताएको थियो. मक्वेरी स्कूल अफ नेचुरल साइन्सेसका प्रोफेसर कलम ब्राउनका अनुसार पछिल्ला वर्षहरूमा शार्क आक्रमणबाट हुने मृत्युको संख्या बढेर वार्षिक करिब 3 पुगेको छ.
It does seem like over the last 15 years or so there has been a bit of an uptake or an uptick in the number of fatalities, and it's certainly not due to an increase in shark numbers, but it probably is a combination of a change in the behavioural distribution because of climate change. But it's also, you know, let's remember that this is about shark-human interactions, right? So there's the human equation as well. And I suggest that there are just more people in the water more often.
न्यू इङ्ल्याण्डका सांसद बार्नबी जोइसले 3 लामो सदस्यतापछि नेशनल्स पार्टी छोड्ने घोषणा गरेका छन्. पार्टीका पूर्व प्रमुख रहेका जोइसले आफूलाई इजेक्सन सीटमा राखिएको र आफ्ना सहकर्मीहरूद्वारा पार्टी छोड्न बाध्य बनाइएको बताएका थिए. आफू पॉलिन ह्यान्सनको वान नेशन पार्टीमा संलग्न हुने सोचिरहेको बताए तापनि जोइसले यो समाचार तयार पारेको समयसम्म भने केही ठोस पुष्टि गरेका छैनन्.
I'm resigning from the party, and that really leaves me with a heavy heart, and I apologise for all the hurt that will cause other people. I really do.
र खेलकुदमा एएफएलडब्ल्यू महिलातर्फको एएफएल लीग एएफएलडब्ल्यूको यसपालिको विजेता नर्थ मेलबर्न बन्न पुगेका छन्। शनिबार नोभेम्बर 29 मेलबर्नमा भएको खेलमा ब्रिस्बेनमाथि फराकिलो 40 अङ्कको जितका साथ नर्थ मेलबर्न निरन्तर दुईवटा ग्रान्ड फाइनल जित्ने पहिलो महिला टोली बन्न पुगेको छ। यसपालिको सिजनमा नर्थ मेलबर्न लगातार 27 खेलमा अपराजित रहन सफल भएको थियो। हस्तश्रोताहरू, एसबीएस नेपालीमा गत 7 अस्ट्रेलियाका प्रमुख घटनाहरू यति नै। कार्यक्रम सुन्दै गर्नुहोस्। यसपछि हामीसँग अन्य थुप्रै रिपोर्टहरू बाँकी छन् र यी पछिल्ला समाचार लगायत अस्ट्रेलियामा यसपालि हेडलाइन्स भनेको अर्को एउटा विषय चाहिँ के हो त्यसको बारेमा चाहिँ सहकर्मी कृष्ण पोखरेलले नै बताउँदै हुनुहुन्छ।
र धन्यवाद दिन्दाजी सप्ताहका अस्ट्रेलियाका प्रमुख समाचारका लागि। र तपाईँले भने जस्तै अस्ट्रेलियाको अर्को प्रसङ्ग, अर्को हेडलाइन भनेको चाहिँ केही दिन यता निकै चर्चामा रहेको छ प्रधानमन्त्री एन्थोनी अल्बनिजीको विवाह र शनिबार दिउँसो चाहिँ परिवार र नजिकका साथीभाइहरूका बीचमा क्यानबराको सरकारी निवासमा चाहिँ प्रधानमन्त्री एन्थोनी अल्बनिजी र उनकी प्रेमिका छोरी हेरनबीच विवाह सम्पन्न भएको छ। र कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि चाहिँ केही फोटो र एक भिडियो पनि सार्वजनिक भएको थियो। यस सम्बन्धी थप जानकारी लिउँ यो रिपोर्ट मार्फत। संघीय चुनावमा जित, अन्तर्राष्ट्रिय कूटनीतिको एक विशाल वर्ष र वातावरण सम्बन्धी कानून सुधारको प्रयासलाई संसदबाट पारित गराएर उपलब्धिमूलक वर्ष बनाएका अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीले वर्षको अन्त्यतिर व्यक्तिगत जीवनमा पनि उपलब्धि हासिल गरेका छन्। धेरै अपेक्षित एन्थोनी अल्बनिजीले प्रधानमन्त्री पदमा बसेकै बेला विवाह गरेर नयाँ इतिहास रचेका हुन्। 2 अघि भ्यालेन्टाइनका दिन आफ्नी प्रेमिका हेडनलाई निवासको बाल्कोनीमा प्रेम प्रस्ताव राखेपछि आफ्नो इन्गेजमेन्टका बारेमा उनले अस्ट्रेलियनहरूलाई सुनाएका थिए। कष्ट राजनीतिक सहयोगी र साथीहरू विवाहका लागि क्यानबरा स्थित प्रधानमन्त्रीको निवास पुगेका थिए। विवाह पश्चात प्रधानमन्त्री र पत्नी हेडनले एक विज्ञप्ति जारी गर्दै आफ्नो परिवार र नजिकका साथीभाइहरूको अगाडि भविष्यको जीवनसँगै बिताउने प्रेम र प्रतिबद्धता साझा गर्न पाउँदा खुसी लागेको बताएका छन्। न्यू साउथ वेल्सको सेन्ट्रल कोस्टका विवाह गराउने व्यक्ति जसलाई म्यारिज सेलिब्रेन्ट भनिन्छ, उनले प्रधानमन्त्री र उनकी प्रेमिका बीच विवाह गराएका थिए। नवदुलाई हेडनलाई उनका बाबुआमा बिल र पाउलिन हेडनले साथ दिएको देखिन्थ्यो। हेडनकी 5 भतिजी फ्लावर गर्ल बनेकी थिइन् भने अल्बनिजीको कुकुर रिङ बियरर बनेको देखिन्थ्यो। विवाह पश्चात जोडीले आफ्ना बाचाहरू पनि आफै लेखेका थिए। शनिबार विवाह सम्पन्न भएको भए तापनि प्रधानमन्त्रीको सरकारी निवास द लजले कार्यक्रम सकिएपछि मात्र विवाहका बारेमा आधिकारिक जानकारी गराएको थियो र केही तस्विर र एक भिडियो सार्वजनिक गर्यो। भिडियोमा एमजे वेलको सुटमा प्रधानमन्त्री देखिन्छन् भने दुलहीले चाहिँ सिडनीको डिजाइनर रोमान्स वाज बोर्नको ड्रेस लगाएको देखिन्छ। सन् 2022 र सन् 2025 संघीय चुनावमा विजयी भएपछि जोडीले आफ्नो रोमान्स साझा गरेका हुन्। यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रमहरूमा उनीहरू जोडी बाँधेर पुग्ने गरेको देखिन्थ्यो। विभिन्न भ्रमणदेखि चीनको ग्रेट वालसम्म उनीहरू सँगै देखिन्थे।
Which is, I'm not quite sure how I top this for date night with Jody. It's all downhill from here, my darling.
प्रधानमन्त्रीले जनताको ट्याक्सले बनेको सरकारी भवनमा विवाह गरे तापनि विज्ञप्ति मार्फत विवाहको सबै खर्च आफू र हेडनले बेहोरेको बताएका छन्। प्रधानमन्त्रीले विवाह राजनीतिक र सार्वजनिक कार्यक्रम नभएर व्यक्तिगत अवसर हुने बताउँदै आएका थिए। नवविवाहित जोडीले शुक्रबारसम्म हनीमुनका लागि समय छुट्याएका छन्। र सुधावेन, शनिबार दिउँसो परिवार र नजिकका साथीभाइहरूका बीचमा क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बनिजी र उनकी प्रेमिका जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। र कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह चाहिँ पछि चाहिँ केही फोटो र एक भिडियो पनि सार्वजनिक भएको थियो। र यो रिपोर्ट सँगै यो जस्तै अन्य सामग्रीहरूका लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au यहाँहरू जान सक्नुहुनेछ भने नि शुल्क डाउनलोड गर्न सकिने एसबिएसको अडियो एप मार्फत पनि हाम्रा सामग्रीहरू सुन्न सक्नुहुनेछ। र सुधाविन्द, यो सामग्रीपछि अब चाहिँ कार्यक्रममा पहिलो विश्राम लिनतर्फ लागौँ। यस पछाडि नेपालसँग सम्बन्धित प्रसङ्गसहित डायबिटिजका बारेमा हामी कुराकानी गर्नेछौँ। अहिलेलाई कार्यक्रममा पहिलो व्यापारिक विश्राम।
तपाई एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
पुनः स्वागत छ श्रोताबिन्द, एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल तपाईँको साथमा रहेको छु। भर्खरै कार्यक्रम सुन्न सुरु गर्नुभएको हो अथवा रेडियो भर्खरै अन गर्नुभएको छ र नेपाली कार्यक्रम कसरी कहाँबाट आइरहेको छ भन्ने जिज्ञासा लागिरहेको छ भने चाहिँ कार्यक्रमको बारेमा र हाम्रो बारेमा पनि अलिकति बताइहालौँ श्रोताबिन्द। हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसपीएस नेपालीको यो रेडियो कार्यक्रम चाहिँ यहाँले बिहिबार र आइतबारका दिन पनि सुन्न सक्नुहुनेछ एसपीएस रेडियो 2 मार्फत अपराह्न 4 बजेदेखि 5 बजेसम्म, र त्यो चाहिँ पुनर्प्रसारण हुने गर्दछ। र हामीलाई डिजिटल रेडियोमा सुन्नको लागि चाहिँ एसपीएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसपिएसको अडियो एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएसको अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sps.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र श्रोताबिन्द, एसपिएस नेपालीको यो रेडियो कार्यक्रममा अब पनि पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यस हप्ताका गत हप्ताका प्रमुख समाचारहरू सुन्ने।
100 दरको नयाँ नोट प्रचलनमा आएको छ। नेपाल राष्ट्र ब्याङ्कले बिहिबार एक सूचना जारी गर्दै नयाँ नोट प्रचलनमा आएको जानकारी दिएको हो। उक्त नोटमा लिपुलेख, कालापानी, लिम्पिया धुरा समेटिएको नयाँ नेपालको नक्साको चित्र रहेको छ। यसका साथै सगरमाथा, लालीगुराँस र अशोक स्तम्भको चित्र पनि रहेको छ। दृष्टिबिनहरूलाई नयाँ नोट प्रयोग गर्न सहज बनाउनका लागि छामेर नोट पहिचान गर्न सक्ने गरी छापिएको अधिकारीहरूले बताएका छन्। यसका लागि अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र विवेकशील साझा पार्टी बीच आइतबार एकता भएको छ। पार्टी एकता घोषणा बारे जारी विज्ञप्ति अनुसार एकतापछि पार्टीको नाम रासोपा र चुनाव चिन्ह घन्टी नै रहनेछ। मार्च 5 लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि केही पुराना पार्टीहरू एकीकरण हुने सिलसिला केही साता यता बढ्दै गएको छ। यस्तै उल्लेखनीय रूपमा नयाँ दलहरू पनि दर्ता भएका छन्। जेएनजी आन्दोलनका घाइतेहरूको जिल्ला प्रशासन कार्यालय काठमाडौँले वर्गीकरण गरेको छ। कार्यालयमा हालसम्म 169 जना घाइतेहरूको विवरण प्राप्त भएको अधिकारीहरूले बताएका छन्। घाइतेहरूको वर्गीकरण गर्ने बारे जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही साता अघि सूचना जारी गरेको थियो। प्राप्त विवरण अनुसार घाइतेहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य घाइते गरी 4 समूहमा वर्गीकरण गरिएको छ, जसमा 15 अति गम्भीर, 51 गम्भीर, 67 सामान्य घाइते रहेका छन्। यस सूचीलाई अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइने र मन्त्रालयले घाइतेहरूको आवश्यकता अनुरूप सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्थाको चाँजो पाँजो मिलाउने बताइएको छ। केही समय यता विवादमा रहेका गैर आवासीय नेपाली संघ एनआरएनएका 2 कमिटीबीच आइतबार एकता भएको छ। यससँगै फेब्रुअरीभित्र 12 महाधिवेशन हुने सहमति भएको छ। यसका लागि 11 सदस्यीय स्टेयरिङ कमिटी बनाउने पनि सहमति भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठ समूहबीच एकता भएको हो। महाधिवेशनसम्म केसी र श्रेष्ठको संयुक्त नेतृत्व रहनेछ। एकताका लागि भएको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनएलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिए।
यो हस्ताक्षर कागजमा भएको छ, यो हस्ताक्षर मन र मस्तिष्क दुवैमा कायम रहोस् र त्यो व्यवहार त कार्यान्वयन होस्। यो एकताले 80 लाख नेपालीहरू जो बाहिर छन् र तपाईँहरूको 1 लाख सदस्य करिब भएका छन् र 22 वर्षको इतिहास एक हिसाबले पुनर्ताजगी भएको मैले महसुस गरेको छु।
प्राकृतिक विपद बाढीले हाल समस्यामा परेको दक्षिण एसियाली मुलुक श्रीलङ्कालाई नेपालले 2 लाख अमेरिकी डलर सहायता गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार ऐक्यबद्धताको भावना स्वरूप श्रीलङ्कालाई उद्धार तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको हो। विद्यार्थीहरूले अब प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट लगायत शैक्षिक प्रमाणपत्र पाउने भएका छन्। हाल यस्ता कागजात त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट वितरण हुँदै आएको थियो। त्रिभुवन विश्वविद्यालयले यस आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रममा यो विषय पनि परेको हो। विश्वविद्यालयका सबै तहका परीक्षाको प्रश्नपत्र इन्टरनेटको माध्यमबाट सिधै परीक्षा केन्द्रसम्म पुर्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई भेहिकल फ्री जोन बनाउने कार्यक्रम ल्याएको छ। पाटन पाइला पाइलामा नाम दिएको उक्त कार्यक्रम अनुसार पाटन दरबार क्षेत्रमा चरणबद्ध रूपमा सवारी साधन चलाउन नदिइने महानगरका मेयर छिरी बाबु महर्जनले बताए।
यसमा चाहिँ हामीले थोरै ठाउँमा हामीले चाहिँ नो भेहिकल अर्थात् गाडी छिर्न नदिने र त्यहाँको चाहिँ वस्तुस्थितिमा चाहिँ अहिले पौराणिक टाइपको एक्टिभिटिजहरू त्यहाँ चाहिँ देखा पराउने व्यवस्थापन गर्ने भन्ने चाहिँ हाम्रो योजना छ।
नेपालले बङ्गलादेशमा थप 20 मेगावाट बिजुली निर्यात गर्ने भएको छ। हाल नेपालले 40 मेगावाट बिजुली निर्यात गर्दै आएको छ। यस साता बसेको नेपाल बङ्गलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकमा नेपालबाट 60 मेगावाट बिजुली दिने सहमति भएको हो। नेपालले भारत हुँदै बङ्गलादेशमा बिजुली बेच्दै आएको छ। महिला फुटबल टोली इन्डोनेसिया विरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा 2-1 गोल अन्तरले पराजित भएको छ। थ्री नेसन्स कप अन्तर्गत बुधबार भएको खेलमा नेपालले घरेलु टोली इन्डोनेसियाको गल्तीको फाइदा लिँदै अग्रता लिएको थियो। इन्डोनेसियाले खेलको 20 मिनटमा आफ्नै पोस्टमा गोल गरेको थियो तर नेपालले उक्त अग्रताको फाइदा लिन सकेन। चोटका कारण खेल गुमाएकी स्टार खेलाडी सावित्रा भण्डारीको अभाव मैदानमा देखिएको थियो। नेपालले चाइनिज ताइपे विरुद्ध खेल्नेछ। नेपालले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ। युएमा डिसेम्बर 3-14 हुने उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट 5 खेलाडीले 48 केजी, 51 केजी, 45 केजी, 60 केजी र 80 केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
श्रोताबिन्द, यो थियो नेपाल संवाददाता प्रतीक्षा दुलालबाट गत 7 दिनका नेपालका प्रमुख समाचारहरू। र श्रोताबिन्द, गत हप्ताको नेपाल समाचारमा चाहिँ प्राविधिक कारणले गर्दाखेरि अलिक पुरानो नेपाली नेपाल सम्बन्धी साप्ताहिक रिपोर्ट बजेकोमा क्षमा प्रार्थी छौँ। र त्यसपछि बिहिबार 27 नोभेम्बरमा पुनर्प्रसारण भएको कार्यक्रम र पोडकास्टमा चाहिँ त्यो सच्याइएको थियो। र श्रोताबिन्द, अब चाहिँ अलिकति मधुमेहका बारेमा कुरा गर्नतर्फ लागौँ। मधुमेह अस्ट्रेलियामा धेरै सामान्य र बढ्दो अवस्थामा रहेको स्वास्थ्य समस्याका रूपमा रहेको बताइन्छ र अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि यो बढ्दो रूपमा देखा परेको सिडनीस्थित जिपी डाक्टर प्रवीण पाठक बताउँछन्। चलन चल्तीमा डायबिटिज र सुगर पनि भनिने मधुमेहका लक्षण र उपचार चाहिँ के हुन्छ अनि तपाईँको घरमा कसैलाई डायबिटिज छ भने चाहिँ तपाईँले के कुरामा ध्यान दिनुपर्छ, यिनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नतर्फ लागौँ। र त्योभन्दा अघि चाहिँ हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध छैन र यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि चाहिँ आफ्नो चिकित्सकलाई यहाँले सम्पर्क गर्न सक्नुहुन्छ।
डायबिटिज भनेको चाहिँ नर्मली जुन शरीरमा अनकन्ट्रोल ब्लड सुगर लेभल हुने सिचुएसनलाई डायबिटिज भन्छन् होइन। यसै विभिन्न टाइपका छन् तर कमनली हुने चाहिँ टाइप 1 र टाइप 2 हो है। त्यसबिचमा अरूहरू पनि छन् जुन चाहिँ त्यति डिटेलमा हामीले गरिरहनु पर्दैन। कमनली हुने टाइप 1 टाइप 2 हो होइन। यो अहिले धेरै नै कमन रूपमा नन त्यो नसर्ने रोगमध्येमा त एउटा पर्छ अनि त्यसमा पनि हामीहरूको नेपाली व्याकरण भएका मान्छेहरूलाई धेरै नै छ अहिले।
अब यो टाइप 1 र टाइप 2 भन्नुभयो, टाइप 1 र टाइप 2 भनेको चाहिँ के हो?
अब यसमा कस्तो हुन्छ भने डायबिटिज हुने भनेको दुई तिनवटा प्रक्रियाले प्रोसेसले हुने हो। एउटा चाहिँ प्यान्क्रियाजको इन्सुलिनको कम हुँदै जाने या कम्प्लिटली बन्द हुने र अर्को शरीरका अर्गन टार्गेटहरू जसले चाहिँ इन्सुलिन लिनुपर्ने हो तिनीहरू सेन्सिटिभ नहुने. अब कम्प्लिटली प्रोडक्सन कम हुने नभएको इन्सुलिन नभएको सिचुएसनलाई टाइप वन भन्छन् भने अनि अलिअलि इन्सुलिन भएको तर इन्सुलिन प्रोडक्सन कम भएको र शरीरको मसल्सहरूले नलिएको सिचुएसनलाई चाहिँ टाइप टू भन्छन्.
हजुर, भनेपछि अहिले अब अस्ट्रेलियामा अथवा नेपाली समुदायमा चाहिँ टाइप वान बढी देखिया छ कि टाइप टू डायबिटिज चाहिँ बढी देखिन्छ?
बढी देखिने चाहिँ अहिले पनि टाइप टू नै हुन्छ. टाइप वानमा चाहिँ किन, टाइप वान चाहिँ अलिक डेन्जर नै हुन्छ यदि त्यस्तो हो भने चाहिँ तुरुन्तै मान्छेले थाहा पाउँछ. टाइप टू चाहिँ साइलेन्ट जस्तो के भइरहेको हुन्छ, मान्छेलाई धेरै सिम्टम्स नै हुँदैन त्यसमा. अब उनीहरूलाई कहिले के थकान लाग्ने, पानी बढी प्यास लाग्ने, पिसाब लाग्ने त्यस्तो किसिमको हुन्छ र त्यो नन स्पेसिफिक सिम्टम्सहरू हुन्छन्. अनि जब एकदम कम्प्लिकेसन कम्प्लिकेटेड भयो त्यति बेला पनि थाहा, त्यति बेला मात्रै थाहा पाउने पनि हुनसक्छ कहिलेकाहीँ चाहिँ.
हजुर, अब यो सिम्टम्सको कुरा गर्नुभयो, कति समयसम्म भनौँ न अब थकाइ त अन्य कारणले पनि लागिरह हुनसक्छ, कति कति जति अथवा कुन कुन लक्षणहरू देखा पऱ्यो भने चाहिँ ओहो मैले अब गएर डक्टरकोमा जाँच गराउनु पर्छ कि भन्ने विचार चाहिँ कतिखेर गर्दा ठिक हुन्छ?
अब जेनरली त कुनै पनि रेगुलर चेकअप त त्यति पनि गराउनु पर्ने हुन्छ, त्यसमध्ये ब्लड सुगर त टेस्ट गरी नै हाल्छ. तर पानीको प्यास बढी लाग्ने, थकान बढी लाग्ने, पिसाब बढी लागिरहने, अनि कहिलेकाहीँ चाहिँ अब त्यो भन्दाखेरि के भन्छ, पिसाबमा अलिकति कमिलाहरू लाग्ने जस्तो भयो, त्यस्तो सिम्टम्सहरू भयो भने होइन, या अरू कुनै पनि नन स्पेसिफिक समस्या भयो भने गरेको छ चेक गराउनु. यदि डायबिटिज नभए पनि अरू कारणले गर्दा पनि त्यो हुनु राम्रो हुन्न, तर पनि त्यस्तोमा चाहिँ मेन कमनली हुने चाहिँ त्यही नै हो. र कुनै कहिलेकाहीँ चाहिँ इन्फेक्सन कुनै भयो भने त्यो हिल हुन टाइम लाग्ने, इन्फेक्सन बढी हुने, घाउ छालाको रोगहरू बढी हुने, ती समस्याहरू पनि हुनसक्छ. सुरुमा जहिले पनि एकैचोटि दबाई चाहिँ खाइहाल्नु पर्दैन, यसमा यदि धेरै हाई छैन भने चाहिँ डाइट र एक्सर्साइजले म्यानेज गर्ने हो, अनि त्यसपछि म्यानेज त्यसपछि गर्दाखेरि पनि भएन भने चाहिँ अनि दबाई एड गर्नुपर्ने हुन्छ. अनि दबाई एड गरिसकेपछि चाहिँ प्रायः त्यो कन्टिन्यू नै गर्नुपर्ने चाहिँ, किन भन्दा हामीले त्योभन्दा अगाडिको स्टेज ट्राई गरिसकेका छन्. जति हाई ब्लड सुगर लेभल, जति बढो ब्लड सुगर लेभल, त्यति नै अरू अर्गन्सहरूलाई खराब गर्ने हुनसक्छ. त्यसले गर्दाखेरि पहिला चाहिँ खानैपर्छ भन्ने होइन, डाइट र एक्सर्साइजले पनि कन्ट्रोल हुन्छ र त्यसले कन्ट्रोल भयो भने दबाई सुरु गरिन्छ. दबाई सुरु गरेपछि चाहिँ अनि त्यसपछि हामीले रेगुलर दबाई खानुपर्ने हुन्छ. तर अहिलेको राम्रो सिचुएसन एउटा के छ भन्दाखेरि चाहिँ यहाँ वेट लस, सिग्निफिकेन्ट वेट लस र डायटलाई कन्ट्रोल गर्यो भने डायबिटिज चाहिँ अब कन्ट्रोल विदाउट ट्याब्लेट नै लामो समयसम्म कन्ट्रोल हुन सक्ने चान्सेस चाहिँ देखेको छ.
अब घरमा कसैलाई डायबिटिज भयो भने चाहिँ अब परिवारका अन्य सदस्यहरूमा पनि, विशेष गरी छोराछोरीमा पनि, अब मेरो बुवालाई मेरो अथवा मेरो मम्मीलाई चाहिँ डायबिटिज थियो त्यही भएर मलाई पनि आयो भन्ने खालको कुराहरू पनि सुनिन्छ. अब त्यो कुरालाई कन्ट्रोल गर्न घरमै कोही फ्यामिली मेम्बर चाहिँ डायबिटिजबाट भइरहेछ भने अलिकति विचार गर्नुपर्ने कुराहरू चाहिँ के हुनसक्छन्? डायटको कुरामा, एक्सर्साइजको कुराहरूमा, अरू अरू फ्यामिलीको सदस्यहरूले पनि गर्नुपर्ने कुराहरू चाहिँ के हुनसक्छन्?
सबभन्दा पहिला त कस्तो भन्दाखेरि अब पेरेन्ट्सहरूलाई छ भने अलिकति रिस्क पर्छ डायबिटिज हुने होइन, त्यसले गर्दाखेरि अलिक कसियस, अरू मान्छेभन्दा कसियस नै हुनुपर्छ. अनि त्यसमा हाम्रो हामीहरूको लाइफस्टाइल, एक्टिभिटी, खाना र अन्डरस्ट्यान्डिङ अफ डायबिटिजको त्यो खाना जुन हुन्छ नि त्यसले गर्दाखेरि एकदम रिस्क बढाएको छ.
र श्रोताबेन, चलन चल्तीमा चाहिँ डायबिटिज र सुगर भनिने मधुमेहका लक्षणहरू र उपचार चाहिँ के हुन् त भन्ने बारेमा डाक्टर प्रवीण पाठकसँगको यो कुराकानी सुन्यौँ. र यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू चाहिँ सामान्य प्रकारका मात्र हुन् र तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ. आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि चाहिँ आफ्नो चिकित्सकलाई यहाँले सम्पर्क गर्न सक्नुहुनेछ. र यो सँगै श्रोताबिन अलिकति अब चाहिँ एसपिएस चिलको चिलेस 100 बारेमा पनि जानकारी दियौँ. चिलेस 100 काउन्टडाउन चाहिँ तपाईँलाई सबैभन्दा आनन्द दिने सङ्गीतलाई भोट दिने अवसर छ. एसपिएस चिलद्वारा प्रस्तुत चाहिँ द चिलेस 100 अस्ट्रेलियाको सबैभन्दा रमाइलो सङ्गीतको काउन्टडाउन हो, जसले विश्वभरका सबैभन्दा सहज गीतहरू र कलाकारहरूको उत्सव मनाउँछ र आफ्नो मनपर्ने गीतहरूका लागि भोट हाल्न यहाँले सक्नुहुन्छ. तपाईँहरू चाहिँ sbs.com.au/chill2 भोटमा नोभेम्बर 17 डिसेम्बर 8 यो भोटिङका लागि खुला रहनेछ र तपाईँको नयाँ वर्षको स्वागत गर्न चाहिँ द चिलेस 100 2026 आएको छ. र आगामी जनवरी 1, 2026 दिन नयाँ वर्षको दिन तपाईँहरूले छान्नुभएका सबैभन्दा आरामदायक गीतहरूको काउन्टडाउन चाहिँ हामी गर्नेछौँ. आफ्ना मनपर्ने गीतहरूमा भोट गर्नुहोस् र एसबिएस चिल अङ्कित सामानहरू जित्ने पनि अवसर यहाँलाई हुनेछ. र चिलेस 100 चाहिँ विभिन्न का सङ्गीतहरू समावेश छन्, जस्तै कि डाउन टेम्पो, इलेक्ट्रोनिक, चिल हप, लोफी, पुराना क्लासिक गीतदेखि आजका ताजा गीतहरूसम्म. र नियम चाहिँ मात्र एउटा छ, सबै सङ्गीत आरामदायी चाहिँ हुनुपर्छ। कहाँ सुन्ने भन्नका लागि चाहिँ 24 घन्टा एसपिएस चिलमा स्ट्रिम हुने sbs.com.au/chill गएर सुन्नुहोस् र एसपिएस अन डिमान्डमा गएर एसपिएस चिल भनेर सर्च गर्नुहोस्, अनि एसपिएस अन डिमान्डमा एसपिएस चिल भनेर खोज्न सक्नुहुन्छ र ड्याप प्लस डिजिटल रेडियोमा चिल भनेर यहाँलाई यहाँले खोज्न सक्नुहुन्छ। टिभीमा चाहिँ च्यानल नम्बर 306 अनि एसपिएस अडियो एपमा तपाईँहरूले स्मार्ट स्पिकर छ भने चाहिँ स्मार्ट स्पिकरमा प्ले स्पेस चिल यहाँले भन्न सक्नुहुनेछ। र श्रोताबिन, यो जानकारीसँगै अब चाहिँ कार्यक्रममा दोस्रो व्यापारिक विश्राम लिने बेला भएको छ। यस पछाडि हामीसँग थुप्रै सामग्रीहरू छन्, अहिलेलाई ब्रेक लिनतर्फ लागौँ। पुनः स्वागत छ श्रोताबिन, एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल तपाईँको साथमा रहेको छु र भर्खरै कार्यक्रम सुन्न सुरु गर्नुभएको हो भने चाहिँ कार्यक्रमको बारेमा थोरै बताइहालौँ। हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसबिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबिएस नेपालीको यो रेडियो कार्यक्रम चाहिँ बिहिबार आइतबार एसबिएस रेडियो 2 अपराह 4 बजेदेखि 5 बजेसम्म पनि यहाँले सुन्न सक्नुहुनेछ। र आज मङ्गलबारको प्रत्यक्ष प्रसारणसँगै अब यहाँले कार्यक्रम बिहिबार 4 बजेदेखि 5 बजेसम्म एसबिएस रेडियो 2 मार्फत पनि सुनिरहनु भएको छ। र आजको कार्यक्रममा चाहिँ हामीले अब अस्ट्रेलियासँग सम्बन्धित यस हप्ताका प्रमुख समाचारहरू सुन्यौँ, नेपालका प्रमुख समाचारहरू पनि सुन्यौँ, प्रधानमन्त्री एन्थोनी अल्बनिजीको शनिबार गत शनिबार भएको विवाहका बारेमा पनि चर्चा गऱ्यौँ र डायबिटिजका लक्षण र यसको उपचार विधि के छ त भन्ने बारेमा पनि कुरा गरेका छौँ। र अब चाहिँ कार्यक्रमलाई अगाडि बढाउँ अर्को प्रसङ्गमा गएर। र श्रोताबिन, हाल लैङ्गिक हिंसा विरुद्धको वार्षिक 16 दिने अभियान 16 डेज अफ एक्टिभिजम अगेन्स्ट जेन्डर बेस्ड भायोलेन्स जारी छ र 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म यो चल्नेछ। संयुक्त राष्ट्रसङ्घको युएन वुमनले हरेक वर्ष विश्वव्यापी गर्ने यो अभियान यसपालिको नारा चाहिँ नो एक्सक्युज फर अनलाइन अब्युज भन्ने रहेको छ। र यही सिलसिलामा चाहिँ मेलबोर्नमा गत सप्ताहन्त एक कार्यक्रम भएको थियो, आइतबार नोभेम्बर 30 दिदी बहिनी समाज भिक्टोरियाको नामले चिनिँदै आएको र हालै नाम परिवर्तन भएको बताइएको दिदी बहिनी वुमन्स नेटवर्क अस्ट्रेलियाले आयोजना गरेको सो कार्यक्रममा अब तपाईँहरूलाई लिएर जाँदैछौँ। भिक्टोरियाका साथसाथै अस्ट्रेलिया भर विस्तार हुने योजनाका साथ संस्था को नाम परिवर्तन गरिएको अध्यक्ष रोशनी श्रेष्ठले बताइन् र उक्त प्यानल डिस्कसनको नारा भने थियो युनाइट टु एन्ड डिजिटल भायोलेन्स एगेन्स्ट अल वुमन्स एन्ड गर्ल्स। पछिल्लो समयमा अनलाइनबाट हुने हिंसा कतिको देख्नु भएको छ भने सहकर्मी तिनिता रिसालले श्रेष्ठलाई सोध्नु भएको थियो।
यो चाहिँ एकदम धेरै छ, अब अनलाइनको हामीलाई कतिपय आज मात्रै बिहान पनि एकजना बहिनीलेसँग फोन भएको थियो, उहाँले भन्नुहुन्थ्यो मलाई चाहिँ एभ्युज भयो फेसबुकमा लेख्यो भनेर। यसरी दिनदिनै बढिरहेछ, जसरी टेक्नोलोजी युनो एआईहरू बढिरहेछ नि, यस्तो टेक्नोलोजी जति बढी भयो त्यस्तै यस्तो इस्युहरू पनि आइरहेछ। डेफिनेटली अरू समुदाय जस्तै अरू कल्चरल समुदाय जस्तै नेपाली समुदायमा पनि यो बढी नै रहेको छ, विशेष गरी वुमेन्सहरूलाई त झनै बढी नै रहेको छ।
र कार्यक्रममा किनोट प्रेजेन्टरका रूपमा चाहिँ उपस्थित रहेकी रानी रिकार्डोले पनि यस्तै भनाइराखेकी थिइन्। सामाजिक सञ्जालमा रानी दिदीको नामले चिनिँदै आएकी रिकार्डो घरेलु हिंसामा परेका मानिसहरूलाई सहयोग गर्ने गैर नाफामूलक संस्थाकी निर्देशक पनि हुन्। सुनौ उनीसँगको यो कुराकानी।
मेरो नाम रानी हो, नेपालमा हुँदाखेरि रानी दीक्षित, यहाँ आएर मैले बिहा गरेपछि रानी रिकार्डो, अहिले सबै नेपालीहरूको मायाले रानी दिदी भनेर दिदीको रूपमा मेरो नेपाली परिवारलाई सेवा गर्दै अगाडि बढिरहेको छु।
अब हिंसा भन्ने बित्तिकै सायद धेरैजसो अब शारीरिक हिंसा भन्ने बुझिन्छ होइन, बुझ्ने चलन छ, तर अनलाइनमा र डिजिटली चाहिँ कसरी हुन्छ हिंसा, त्यो अलिकति हामीलाई बुझाइदिनुहोस् न।
अहिलेको समाजमा जहाँ हामी छौँ नि, अहिले नयाँ अब्युज जुन डोमेस्टिक भायोलेन्समा थपिएको छ त्यसलाई डिजिटल भायोलेन्स भनिन्छ, त्यो देखिँदैन, तर तपाईँको मोबाइल फोनमा तपाईँको सोसियल मिडियाहरूमा सबैतिर फैलिएको छ। तपाईँहरूको फ्यामिलीमा कसैलाई कसैले ट्रोल बनेर गाली गर्छ, तपाईँलाई तपाईँको पासवर्डहरू तपाईँसँग लिएर तपाईँलाई तपाईँको अकाउन्टहरूमा चेक गरिरहेको छ, तपाईँलाई स्टक गरिरहेको छ, तपाईँलाई अब्युसिभ मेसेजहरू आउँछ, तपाईँ कहाँ गइरहनु भएको छ, तपाईँ कहाँ जान लाग्नु भएको छ, तपाईँ कोसँग कुरा गरिरहनु भएको छ भनेर तपाईँलाई दिनमा 100 भन्दा बढी टेक्स्ट मेसेज पठाउँछ भने त्यो पनि डिजिटल भायोलेन्स हो। डिजिटल भायोलेन्स अहिले नदेखिने तर असाध्य मेन्टली तपाईँलाई ट्रमा गर्ने, स्ट्रेस दिने एउटा नराम्रो एउटा अब्युसिभ सिचुएसन हो, जहाँ चाहिँ हामीले अहिले त्यसलाई रोक्न सकेनौँ भने हाम्रो मेन्टल हेल्थमा हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले धेरै दुःख पाउनेछन् र डोमेस्टिक भायोलेन्समा तपाईँलाई विक्टिम बनाइरहेको पनि डिजिटल प्लेटफर्मबाट पनि आइरहेको छ।
अस्ट्रेलियाको नेपाली समुदायमा चाहिँ तपाईँले डिजिटल भायोलेन्स कस्तो पाउनुभएको छ, केही उदाहरणहरू दिन सक्नुहुन्छ कि वा कस्तो छ अलिकति बताइदिनु?
नेपालीहरूको सबै संसारभरि रहनुभएको नेपालीहरूले पनि अहिले बुझ्न थाल्नुभएको छ भायोलेन्स इज एभ्रिवेयर, त्यो पनि डिजिटल प्लेटफर्ममा होइन। तर अस्ट्रेलियामा मैले जति देखिरहेको छु नि त्यहाँ अहिले भइरहेको नराम्रो बुलिङ डिजिटल प्लेटफर्ममा सुरु भएको छ। जस्तो डोमेस्टिक भायोलेन्समा एउटा यस्तो छोरी थियो जसलाई उसको श्रीमानले नराम्रोसँग मेसेज गर्ने, उसको अकाउन्टहरूमा ह्याक गर्ने, त्यसै गरी त्यो हस्बेन्डको आफ्नो परिवारले नेपालबाट पनि त्यही बुहारीलाई पटक पटक फेसबुकमा इन्डिरेक्टली सार्क्याजमहरू गर्ने मेसेजहरू उसको बारेमा बोल्ने, यो अस्ट्रेलियामा अहिले धेरै बढिरहेको छ, जसले चाहिँ मेन्टल हेल्थ डिप्रेसिभ स्टेटहरू धेरै देखिएको छ। त्यसैले जुन डिजिटल प्लेटफर्ममा अहिले भएको जुन अब्युसिभ मेसेजेसहरू आउँछ नि, त्यसले नन स्टप दिन रात तपाईँको हातमा बोक्ने त्यो मोबाइल फोनले गर्दा धेरै नराम्रो असर परेको छ स्ट्रेस लेभलमा, एङ्जाइटीमा, यु नो इटिङ डिसअर्डरमा, किनभने समबडी एल्स इज अन यर फोन कन्सटेन्टली तपाईँलाई हरास गरिरहेको छ, तर त्यो देखिँदैन, मेन्टल ट्रमा भित्रभित्र गहिरिएर तपाईँलाई नराम्रो गरिरहेको छ। यो अहिले अस्ट्रेलियाको नेपाली समाजमा धेरै मैले देखिरहेको छु।
महिलाहरूको कुरा त गऱ्यौँ हामीले होइन, तर हिंसामा पुरुषहरू चाहिँ कतिको पर्ने पाउनुभएको छ तपाईँले, लैङ्गिक हिंसा वा घरेलु हिंसा?
ओ माई गड, ओके, साँच्चै भन्ने हो भने नि हाम्रो धेरै जस्तो केसेसहरू, अफकोर्स हाम्रो नारीहरूलाई धेरै हिंसा भएको छ, तर मैले चिनेको यस्तो भाइहरू पनि हुनुहुन्छ, छोराहरू पनि हुनुहुन्छ जसलाई मैले आफ्नो घरमा लुकाउन परेको छ डोमेस्टिक भायोलेन्सको कारण। र दुईवटा यस्तो भाइहरू अहिले क्यानाडामा मजासँग लाइफ गर्न सक्नुभएको छ जसलाई मैले उहाँहरूको घरमा गएर बाँच्नलाई सिकाउन परेको छ, र त्यस्तो नारीलाई छोड भन्न परेको छ किनभने उसलाई यस्तो नराम्रो डोमेस्टिक भायोलेन्स भएको छ फेक डक्युमेन्ट्सको कारण, किनभने नचिनेको मान्छेसँग बिहा गर्दाखेरि यु डोन्ट नो वाट दे आर अबाउट, र यु नो वर्ल्डमा अहिले अनेस्टी धेरै छैन र पैसा कमाउन सबैलाई चाहिएको छ किनभने पवर्टी गाह्रो छ, खाना गाह्रो छ, त मान्छेहरूले नराम्रो पाथवेहरू चुज गरेका छन्, त्यसमा पर्छ फेक म्यारेजेस। त्यसैले हाम्रो छोराहरूलाई पनि डोमेस्टिक भायोलेन्स भएको केसेसहरू चाहिँ मैले देखेको चाहिँ धेरै जसो फेक म्यारेजबाट आएको छ।
अनि अब पछिल्लो समयमा अब एआईको जुन एकदम तीव्र गतिले विकास भइरहेको छ होइन, अब त्यसमा डिप फेकहरूको कुरा आउँछ होइन, त्यस्तो चाहिँ कतिको पाउनुभएको छ, तपाईँले चाहिँ कस्तो रूपमा लिनुभएको छ?
एआई मलाई चाहिँ डर लाग्छ किनभने एआईको मिसयुज चाहिँ धेरै भइरहेको जस्तो मलाई लाग्छ, र यु नो वी ट्राइङ टु भनौँ न पोजिटिभ वेमा, अनेस्ट वेमा चाहिँ हामीले आफ्नो समाजलाई अगाडि लिएर जान खोजे तापनि एआईकोबाट चाहिँ मैले धेरै नेगेटिभ र लाइजहरू पाएको छु जसले चाहिँ मान्छेहरूको दिमागमा चाहिँ एउटा फल्स न्युजहरू दिने, र त्यसले गर्दाखेरि पनि मेन्टल हेल्थमा त्यो एङ्जाइटीहरू बढेको पाउँछु। त्यसैले मेरो लागि चाहिँ आई विश थिङ्स वर अ लिटल बिट सिम्पलर। यो एआई चाहिँ आई थिङ्क मान्छेले कट अफ टाइम लिन सकेन भने चाहिँ एआईले पनि मेन्टल हेल्थमा चाहिँ धेरै नै असर गरेको मैले पाएको छु अनफोर्चुनेटली।
यदि कसैले आफूलाई यसरी डिजिटल अब्युजमा पाउनु भएको छ भने चाहिँ के गर्न सक्नुहुन्छ, र विशेष गरी अस्ट्रेलियाको भनौँ न सुरुमा?
ओके, अस्ट्रेलियामा यदि तपाईँहरू हुनुहुन्छ भने यु हेभ द राइट टु प्रोटेक्ट युर सेल्फ है, तपाईँले त्यो साइबर ब्युरोमा गएर कम्प्लेन गर्न सक्नुहुन्छ, पुलिसलाई रिपोर्ट गर्न सक्नुहुन्छ, किनभने कसैले पनि तपाईँलाई हार्म गर्न मिल्दैन क्वाइटली, विच इज डिजिटल होइन, फिजिकल मेन्टल अब्युजहरू भनेको सबै यो डोमेस्टिक भायोलेन्समा पर्ने भएकोले चाहिँ कसैले पनि तपाईँलाई यसरी अब्युज गरिरहेको छ भने यु हेभ द राइट टु रिपोर्ट, र पुलिसले त्यो खालको प्रतिक्रियालाई चाहिँ बन्द गरेर क्रिमिनल को रूपमा चाहिँ हेर्ने धेरै चान्सेसहरू छ। त्यसैले प्लिज स्पिक अप, यसमा चाहिँ डराएर बस्ने होइन कि यु हेभ टु रिपोर्ट टु द राइट च्यानल्स।
र रानी रिकार्डोसँगको यो कुराकानीपछि अन्य प्यानलिस्टहरूसँग गरिएको कुराकानी पनि सुन्नतर्फ लाग्यो र युनिभर्सिटी अफ क्यानबरासँग आबद्ध रहेका किशोर वैद्य भन्छन् कि अहिंसामा परेका धेरैजसो मानिसहरू समाजको डरले अघि आउन नसक्ने अवस्था छ र यो परिवर्तन हुन चाहिँ के गरिनुपर्छ त
त्यसको लागि हाम्रो सबभन्दा पहिला हाम्रो मानसिकतामा परिवर्तन हुनुपर्छ हाम्रो सोचाइमा परिवर्तन हुनुपर्छ होइन र हाम्रो जुन सोसाइटी छ हाम्रो जुन समाज छ र त्यसले जुन सोच्ने तरिका छ नि हो त्यहीमा परिवर्तन हुनुपर्छ कि त्यो गर्ने भनेको हामीले नि हो हाम्रो अगुवाहरू हाम्रो चाहिँ सोसल लिडर्सहरू कम्युनिटी लिडर्सहरू तिनीहरूले नै अगाडि सर्नु सर्नु पर्ने हुन्छ त्यसको लागि चाहिँ मेन त हामीले बच्चाहरूलाई सिकाउनु पऱ्यो त्यहीँबाट सुरु हुन्छ
र यस्तै भनाइ बबि लामाको पनि छ बबि लामा चाहिँ विटलसी कम्युनिटी कनेक्सनमा बहुसांस्कृतिक समुदायहरूमा पारिवारिक हिंसा सम्बन्धी परियोजना कि प्रोजेक्ट कोअर्डिनेटर हुन् र उनी काउन्सिल अफ सिङ्गल मदर्समा पनि कार्यरत रहेकी छिन् बालबालिकाहरू सानै उमेरमा अनलाइन वातावरणमा हुने भएको हुनाले पनि निगरानी गर्न जरुरी रहेको उनको भनाइ छ
मलाई चाहिँ अब आफ्नै एक्सपिरियन्स अरू मैले जे गरिरहेको छु घरमा त्यही सेयर गर्न चाहन्छु अब म पनि मदर हो मेरो छोरी छ एन्ड आइ एम रियली वरिड कि किनभने यो अनलाइन प्लेटफर्म इज सो ह्युज एन्ड इट्स यु नो पहिला अब एउटा सानो मेसेज भन्दाखेरि एउटा ग्रुपमा हुन्थ्यो भने अहिले एउटा सानो मेसेज लाइक हुन्छ नि इभन नेगेटिभ मेसेज इट्स स्प्रेड आउट सो त्यस्तोहरूबाट चाहिँ सेभ गर्नलाई चाहिँ सेभ भन्नलाई पनि एजुकेट चाहिँ मैले मेरो छोरीलाई कसरी गराइरहेको छु भने कन्टिन्युस कन्भर्सेसन लाइक यु नो तिमी गेम खेल्छौ आई डोन्ट स्टप हर फ्रम प्लेइङ गेम बट लिमिटेड छ आई मेक स्योर उसले के गेम खेल्छ त्यसमा कस्तो रिस्ट्रिक्सन छ एन्ड समटाइम्स म उसँगै बस्छु र गेम हेर्छु क्या उसले कसरी खेलिरहेछ के कन्भर्सेसन भइरहेछ
र बबि लामाको यो भनाएपछि चाहिँ करिब 18 वर्ष लामो समय चाहिँ अस्ट्रेलिया बसाइ गरेका वाटर क्वालिटी साइन्टिस्टका रूपक अर्याल जो चाहिँ कार्यक्रममा एक प्यानलिस्ट थिए र उनी भन्छन् कि मानिसहरूले आफ्नो दृष्टिकोण परिवर्तन गर्नका लागि अस्ट्रेलियाको समाजका नियम र कानुन चाहिँ बुझ्न जरुरी छ
अस्ट्रेलियन कन्टेक्स्टमा आएपछि थुप्रो जानकारी लिन अथवा बुझ्न जरुरी छ जस्तो कि इन टर्म्स अफ द ल होइन इक्वालिटिजको कुराहरू आयो होइन तपाईँको जेन्डर बेस्ड इक्वालिटीको कुरा आयो हेरेसमेन्ट एन्ड बुलिङको कुराहरू आयो होइन मिसोजिनिस्टिक रिमार्क्सको कुराहरू आयो के चिज गर्नुहुन्छ के चिज गर्नु हुँदैन कति जुन सोसियल कन्टेक्स्टमा जुन ल्याङ्ग्वेज र जोक्सहरू युज भइरहेका जुन कन्टेक्स्टमा युज भइरहेका त्यो अर्को सोसाइटीमा जाँदाखेरि त्यही अनुसारले एक्सेप्ट हुन्छ अथवा लले अथवा तपाईँको पोलिसिजले त्यही अनुसारले त्यसलाई गभर्न भनौँ न एक्सेप्ट गर्छ भन्ने जरुरी छैन कति चिज नोइङली अननोइङली जानी नजानी र गरिराखेका हुन्छौँ हामी अब धेरै परिमार्जित भएर गयौँ जान चाहिँ अब कन्टिन्युसली इभल्भिङ प्रोसेस हो तर हाम्रो कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ जो सुरुमा आउनुहुन्छ उहाँहरूलाई चाहिँ अब एक किसिमको अवेरनेस चाहिँ एकदमै जरुरी देख्छु
र उहाँ चाहिँ हुनुहुन्थ्यो रूपक अर्याल र श्रोताबिन्द हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको समर्थन वा विरोध भने छैन यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800 रेस्पेक्टलाई 1800 737 732 फोन गर्न सक्नुहुनेछ अथवा चाहिँ www.1800respect.org.au जानुहोस् र मेन्स रिफरल सर्भिसका लागि चाहिँ 1300-766-491 यहाँले सम्पर्क गर्न सक्नुहुनेछ आपतकालीन अवस्थामा भने 000 अर्थात् 000-30 फोन गर्नुहोस् मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा चाहिँ यी सेवाहरूलाई पनि सम्पर्क गर्न सकिन्छ लाइफलाइनलाई चाहिँ 1311-14 बियोन ब्लूमा 1300-22-4636 सुसाइड कल ब्याक सर्भिस 1300-659-467 र 5-25 वर्ष उमेर समूहका लागि चाहिँ किड्स हेल्पलाइन 1800-55-1800 सम्पर्क गर्नुहोला र दोवासी सेवाका लागि चाहिँ 1300-450 फोन गर्नुहोस् सबैभन्दा सजिलो उपाय चाहिँ हामीलाई फेसबुक ट्विटर जसलाई ट्विटर जसलाई अहिले एक्स पनि भनिन्छ त्यहाँ पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ साथै फेसबुक मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ इन्स्टाग्राममा पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र एसएमएस गर्ने नम्बर चाहिँ 0439799767 रहेको छ र कार्यक्रमको अवधिमा प्राप्त भएका एसएमएस चाहिँ हामीले पढेर पनि सुनाउनेछौँ र कार्यक्रम बाहेकको समयमा यहाँले यदि एसएमएस पठाउनु भएको छ भने अर्को कार्यक्रममा चाहिँ हामीले सुनाउनेछौँ र नम्बर चाहिँ फेरि एकचोटि भन्न चाहन्छु 0439-799-767 04397997679 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। अब भने कार्यक्रममा तेस्रो र अन्तिम व्यापारिक विश्राम, यस पछाडि चाहिँ हामीसँग केही गीत सङ्गीत को अलावा चाहिँ नेटिभ भनेको के हो भनेर हामी आदिवासीसँग सम्बन्धित एक प्रसङ्ग पनि विषयलाई पनि जोड्नेछौँ। अहिलेलाई ब्रेक लिनतर्फ लागौँ र पुनः स्वागत छ श्रोताबिन एसबिएस नेपाली रेडियो सुनिरहनु भएको छ र म कृष्ण पोखरेल यहाँहरूको साथमा छु। अन्तिम ब्रेक थियो यो र ब्रेक पछाडि अघि ब्रेकमा जानुभन्दा अगाडि भने जस्तै हामी अलिकति आदिवासीसँग सम्बन्धित प्रसङ्गलाई पनि जोडौँ र अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ। तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व नेटिभ टाइटलको विषय चाहिँ उठ्दा चाहिँ अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को पोडकास्ट श्रृङ्खलामा चाहिँ हामीले नेटिभ टाइटलको वास्तविक अर्थ र ऐतिहासिक मावो मुद्दाले खेलेको मोड, आदिवासी स्वामित्व सम्बन्धी कानुन, नेटिभ टाइटल एक्टले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ भन्ने बारेमा चर्चा गर्दैछौँ।
200 वर्षभन्दा लामो समयसम्म अस्ट्रेलियालाई टेरा नलियस अर्थात् कसैको स्वामित्व नभएको भूमि भनेर घोषणा गरिएको थियो। यसले यहाँ श्वेत वर्णका मानिसहरूको बसाइ अघि बसोबास गरिरहेका आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको पहिचान गर्दैनथ्यो। तर यो सबै परिवर्तन भयो माबो केस भनेर परिचित एक ऐतिहासिक कानुनी मुद्दाको छिनोफानो पछि। सुदूर उत्तर क्विन्सल्यान्ड टुप्पोको भन्दा अलि माथि टोरेस स्ट्रेटमा रहेको सानो द्वीप समूह मरी आइल्यान्ड्समा आफ्नो परम्परागत स्वामित्वको पहिचानको लागि सन् 1982 एडी माबोको नेतृत्वमा मेरियम समुदायका केही मानिसहरूले मुद्दा दर्ता गरेका थिए। करिब एक दशक चलेको यो मुद्दा सन् 1992 हाईकोर्ट अफ अस्ट्रेलियाले ऐतिहासिक निर्णय गर्दै मेरियम समुदायले आफ्नो भूमिमा नेटिभ टाइटल राखेको मान्यता दियो। यस निर्णयले लामो समयदेखि कायम रहेको टेरा नलियसको कानुनी धारणालाई अन्त्य गर्यो र उक्त निर्णय भएको एक वर्षपछि सन् 1993 नेटिभ टाइटल ऐन संघीय संसदमा पारित गरियो। तत्कालीन प्रधानमन्त्री पल किटिङ्सले 15 नोभेम्बर 1993 राष्ट्रलाई सम्बोधन गर्दै उच्च अदालतको माबो निर्णयप्रति सरकारको प्रतिक्रिया सार्वजनिक गरेका थिए।
The court's decision was unquestionably just. It rejected a lie and acknowledged the truth. The lie was terra nullius, the convenient fiction that Australia had been a land of no one. The truth was native title, the fact that the land had once belonged to Aboriginal and Torres Strait Islander Australians, and that in some places a legal right to it had survived the 200 years of European settlement.
आदिवासी समुदायहरूको परम्परागत कानून र प्रथा अनुसार उनीहरूको भूमि र जलमा अधिकार रहेको कानुनी मान्यता जुन अधिकार सरकारले दिएको होइन अदालतहरूले प्रमाणित गरेको हो। नेटिभ टाइटललाई अधिकारहरूको गुच्छा भनिन्छ जसमा शिकार, माछा मार्ने, धार्मिक र सांस्कृतिक अनुष्ठान तथा सांस्कृतिक स्थलको हेरचाह गर्ने अधिकारहरू समावेश छन्। यसले अन्य भूमि प्रयोगहरू जस्तै कृषि, खानी वा स्थानीय सरकारी कामलाई रोक्दैन भने धेरै ठाउँमा यी सबैसँग सँगसँगै चल्छ। नेटिभ टाइटल केवल भूमि अधिकार मात्र होइन, यो आदिवासी समुदायको पहिचान, संस्कृति र सम्बन्धसँग गहिरो सम्बन्धित छ। प्रोफेसर पिटर यु याउरु समुदायका एक नेता तथा शिक्षाविद हुन्। उनी भन्छन् कि नेटिभ टाइटलले आफ्नो समुदाय र सम्बन्धलाई सञ्चालन गर्ने मूलभूत नियमहरूको स्वरूपलाई पुनर्निर्माण गर्ने अवसर प्रदान गर्छ।
What native title does is provides you with the opportunity to reframe the nature of fundamental rules that govern your community and relationship. So that's basically in terms of my own community. What it does do, it also provides a reinvigorated foundation for learning and relearning languages and song and dance and cultural knowledge so that we're able to continue the path of building succession capabilities in our families and in our tribal groups.
तर नेटिभ टाइटलको मान्यता पाउन त्यति सजिलो भने छैन। समुदायहरूले आफ्नो भूमिसँगको लगातारको सम्बन्ध प्रमाणित गर्नुपर्ने हुन्छ जसको आधारमा प्राय मौखिक इतिहास, कथाहरू र पुस्तौ पुस्ता हस्तान्तरण भएका अभिलेखहरू प्रस्तुत गरिन्छ। परम्परागत कानुन तथा प्रथाहरू सधैँ पश्चिमी कानुनी ढाँचासँग मेल नखाने भएकोले यसको कानुनी प्रक्रिया भने जटिल छ। नेटिभ टाइटल र सांस्कृतिक सम्पदा कानुनका एक विशेषज्ञ अधिवक्ता गैनेट गोवर्धनले यी चुनौतीहरूको व्याख्या यसरी गर्छिन्।
we're trying to fit a traditional culture into like a framework. We're just trying to stuff it in and trying to make it work when really, and yeah, that it has inherently challenges in that, which creates problems because the system itself that we're trying to fit into has not been created. The framework has not been designed for that.
आदिवासी समुदायहरूको जीवनमा नेटिभ टाइटलले वास्तविक र दीर्घकालीन परिवर्तन ल्याएको छ जसबाट समुदायहरूलाई आफ्नो भाषा पुनर्जीवित गर्न जमिन र जलको परम्परागत हेरचाहका तरिकाहरू पुनर्स्थापित गर्न र आफ्नो परम्परागत भूमि र जल सम्बन्धी निर्णयहरूमा सक्रिय भूमिका खेल्न सहयोग गरेको छ नेटिभ टाइटल ऐन लागू भए यता अहिले यो अस्ट्रेलियाको करिब 40% भूभागमा फैलिसकेको छ मुख्यतया दुर्गम र रिजनल क्षेत्रमा यो समुदायले आफ्नो परम्परागत भूमिसँगको सम्बन्ध कायम राख्दै आएको छ तर याद राख्नुपर्ने कुरा चाहिँ के हो भने यो जमिनको स्वामित्वसँग भन्दा फरक छ यदि धेरै जसो आप्रवासी जस्तै तपाईँ सहर वा रिजनल क्षेत्रमा बस्नुहुन्छ मूल अधिकारले तपाईँको दैनिक जीवनमा भने सिधा प्रभाव नपारे पनि यसलाई बुझ्नु भनेको सम्मान र मेलमिलाप तर्फको महत्वपूर्ण कदम हो गोवर्धन अगाडि भन्छिन्
I think it's really important to note, and this is very generally speaking, but something like native title rights and interests are really not going to affect people on a personal level. People think it's going to affect their life on like a day-to-day, and I can't really see it doing that.
तत्कालीन प्रधानमन्त्री किटिङले माबो निर्णयको सन्दर्भमा भनेका थिए कि नेटिभ टाइटललाई अस्ट्रेलियाको भूमि व्यवस्थापन प्रणालीमा समावेश गर्नु केवल आदिवासी मानिसहरूको न्याय सुनिश्चित गर्ने कदम मात्र थिएन यो सबै अस्ट्रेलियनहरूको लागि एक ऐतिहासिक र प्रगतिशील कदम पनि थियो
We can move on to see Mabo as a tremendous opportunity it is, an opportunity to right an historic wrong. An opportunity to transcend the history of dispossession. An opportunity to restore the age-old link between Aboriginal land and culture. An opportunity to heal a source of bitterness. An opportunity to recognise Aboriginal culture as a defining element of our nationhood and to make clear that this Australia, this modern, free and tolerant Australia, can be a secure and bountiful place for all, including the first Australians.
आदिवासी समुदायका मानिसहरूका लागि नेटिभ टाइटल केवल कानुनी प्रक्रिया मात्र नभई यो तिनीहरूले आफ्नो पूर्वजहरूको कथाहरू र परम्परालाई जगेडा राख्ने एक माध्यम पनि हो अस्ट्रेलियामा भर्खरै आएका मानिसहरूले यसलाई बुझ्दा उनीहरूले आदिवासी मानिसहरू र जमिन बीचको हजारौं वर्ष पुरानो गहिरो सम्बन्ध देख्न सक्छन् जुन आज पनि जीवित छ नेटिभ टाइटल निरन्तर विकसित हुँदै गइरहेको छ नयाँ सम्झौताहरूले जमिन जल र सांस्कृतिक सम्पदाको संरक्षण भविष्यका पुस्ताका लागि कसरी सुनिश्चित गर्ने भन्ने कुरामा आकार दिइरहेको छ भूमि अधिकार सन्धि र नेटिभ टाइटलका कानुनी र राजनीतिक प्रक्रिया फरक फरक भए पनि सबैको एउटै उद्देश्य आदिवासी मानिसहरूको भूमिसँगको सम्बन्धको मान्यता दिनु र उनीहरूको आत्मनियन्त्रणको समर्थन गर्नु हो
and our community. We're not opposed to development, but we need to have this as the foundation.
रसोतारिन्द नेटिभ टाइटलको वास्तविक अर्थ के हो त भन्ने बारेमा सहकर्मी सुशील चालिसले तयार पार्नुभएको यो रिपोर्ट सुन्नुभयो रिपोर्ट पनि हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा उपलब्ध रहेको जानकारी गराउन चाहन्छु र अब चाहिँ कार्यक्रमको अन्तिम अन्तिम समयमा आइसकेका छौँ र अन्तिममा एउटा गीत त सुन्नु परि नै हाल्यो र गीत चाहिँ आज रहेको छ बिन्दु पौडेल र समीर आचार्यको आवाजमा रहेको चट्ट राम्रो र श्रोतारिन्द यो गीत चट्ट राम्रो भन्ने गीत यहाँहरू छोड्दै आजको कार्यक्रमबाट बिदा लिन चाहन्छु अर्को बिहिबारको कार्यक्रममा अथवा चाहिँ अब बिहिबार सुनिरहनु भएको छ भने बिहिबार दिउँसो 2-3 बजेको प्रत्यक्ष प्रसारणमा भेट हुनेछ त्यतिन्जेलसम्म हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा जानु नबिर्सिनु होला यहाँको दिन शुभ रहोस् नमस्ते
फुलेको मौरी घुम्न डाले खास गाईलाई पछि मेली राम्री केटी चाहियो तेरो दैलाई रातो टिकिनी धारेमा फुली नाकैमा
समाचार विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली SBS साउथ एसियनमा
लाइक शेयर र कमेन्ट गर्नुहोस् SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्